यो आकाशवाणी हो। चन्द्रप्रसाद शर्माबाट समाचार सुन्नुहोस्। प्रस्तुत छन् प्रमुख समाचार। केन्द्रीय मन्त्री मण्डलद्वारा शुभांशु शुक्लाको अन्तरिक्ष यात्राको सराहनामाथि प्रस्ताव पारित। आर्थिक मामिला मन्त्रीमण्डलीय समितिद्वारा एनटीपीसीको अधिकारमा वृद्धि। दिल्ली पुलिसद्वारा 5 जना अवैध बंगलादेशी पक्राउ। राष्ट्रिय मानवाधिकार आयोगद्वारा 5 सदस्यलाई जलाएर मारिएको घटनामा अधिकारीहरूलाई नोटिस जारी। अनि भारत र इङ्ल्याण्ड बीच एक दिवसीय श्रृङ्खलाको पहिलो खेल जारी। अब समाचार विस्तारमा। केन्द्रीय मन्त्रीमण्डलले अन्तरिक्ष यात्री शुभांशु शुक्लाको अन्तरिक्ष यात्राको सराहनामाथि प्रस्ताव पारित गरेको छ। ग्रुप क्याप्टन शुभांशु शुक्ला हिजो आफ्नो अन्तरिक्ष यात्राबाट सुरक्षित पृथ्वीमा वापस आउनुभयो, जुन भारतको अनन्त आकांक्षाहरूको प्रतीक हो। नयाँ दिल्लीमा आज मन्त्रीमण्डलको बैठकपछि संवाददाताहरूलाई जानकारी दिँदै सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, श्री शुभांशु शुक्लाको अन्तरिक्ष मिशनले भारतलाई आफ्नो अन्तरिक्ष स्टेशन बनाउने दिशामा एक कदम अघि बढाएको छ। श्री शुक्लाको प्रगति बारे बोल्दै उहाँले भन्नुभयो,
आज मन्त्रीमण्डल कई महत्वपूर्ण विषयों के साथ देश की एक महान उपलब्धि से जुड़ी देश की भावना को अभिव्यक्त कर रही है। 15 जुलाई को भारत की अनंत आकांक्षाओं का प्रतिनिधित्व करते हुए ग्रुप कैप्टन शुभांशु शुक्ला अंतरिक्ष यात्रा से सकुशल धरती पर लौटे हैं। ये समूचे देश के लिए गर्व, गौरव और उल्लास का अवसर है। आज मंत्रिमंडल देश के साथ मिलकर ग्रुप कैप्टन शुभांशु शुक्ला की सफलतापूर्वक पृथ्वी पर लौटने का अभिनंदन करता है।
श्री वैष्णवले भन्नुभयो, मन्त्रीमण्डल भारतीय अन्तरिक्ष अनुसन्धान संगठन र वैश्विक तथा अभियन्ताहरूको वैज्ञानिक तथा अभियन्ताहरूको सराहना गर्दछ, जसको अथक प्रयासबाट यो उपलब्धि सम्भव भएको हो। श्री वैष्णवले भन्नुभयो, शुभांशु शुक्लाले सूक्ष्म गुरुत्वमा मांसपेशी पुनर्जनन, शैवाल र सूक्ष्म जीवीको वृद्धि, फसल व्यवहारिकता, माइक्रोब्सको जीवनको सम्भावना र मानवको सम्झने बुझ्ने क्षमतामाथि अन्तरिक्षको असरको अध्ययन र साइनोबेक्टेरिया जीवको व्यवहार जस्ता विषयमाथि अग्रणी प्रयोग गर्नुभएको छ। यसरी नै मन्त्रीमण्डलले कृषि उत्पादकता बढाउन प्रधानमन्त्री धन धान्य कृषि योजनालाई पनि स्वीकृति दिएको छ। यस योजनाको उद्देश्य फसल विविधीकरण र टिकाउ कृषि पद्धतिलाई प्राथमिकता दिनु, कटाईपछि भण्डारण क्षमता बढाउनु, सिंचाई सुविधामा सुधार र ऋणको उपलब्धतालाई सुगम बनाउनु हो। पछि पत्रकारहरूसित कुराकानी गर्दै मन्त्री श्री वैष्णवले यस योजना अन्तर्गत देशमा 100 जिल्लाको पहिचान गरिने, जुन 3 प्रमुख संकेतकहरू कम उत्पादकता, कम फसल सघनता र कम ऋण वितरणपछि आधारित हुनेछ। आर्थिक मामिला मन्त्रीमण्डलीय समितिले एनटीपीसीको अधिकारमा वृद्धि गर्दै यसलाई विद्यमान दिशानिर्देशबाट छुट दिने स्वीकृति दिएको छ। यसपछि अब नवरत्न कम्पनी एनटीपीसीले आफ्नो सहयोगी एकाई एनटीपीसी हरित ऊर्जा लिमिटेडमा निवेश गर्न सक्नेछ। यसका साथै एनजीईएलले पनि एनटीपीसी नवीकरणीय ऊर्जा लिमिटेड र यसका अन्य संयुक्त उद्यमहरूमा निवेश गर्न सक्नेछ। यो वर्ष 2032 सम्ममा 60 GW नवीकरणीय ऊर्जा क्षमता प्राप्त गर्न नवीकरणीय ऊर्जा क्षमता सम्वर्धनका लागि पूर्व निर्धारित 7,500 करोड रूपियाँको सीमादेखि बढेर 20,000 करोड रूपियाँ भएको छ। सूचना एवं प्रसारण मन्त्री श्री वैष्णवले यसबारे बोल्दै भन्नुभयो,
एनटीपीसी को 20,000 करोड़ रुपए तक का इन्वेस्टमेंट करने की छूट दी गई है। रिन्यूएबल एनर्जी में उन एम्पावर किया गया है रिन्यूएबल एनर्जी में इन्वेस्टमेंट करने के लिए। एनटीपीसी की जो ग्रीन कैपेसिटी है 6 GW है, अभी इसको 26 GW करने का संकल्प इसमें है और 2032 तक 60 GW करने का इसमें टारगेट रखा गया है। नेवेली लिग्नाइट कॉर्पोरेशन के लिए 7,000 करोड़ रुपीज का इन्वेस्टमेंट का अप्रूवल किया गया है और इसमें रिस्ट्रक्चरिंग भी है एक तरीके से, कि जो प्रोजेक्ट्स एनएलसी में ऑलरेडी हैं उनको एक सब्सिडरी में ले जाके फिर एक फोकस्ड वे में एनएलसी नेवेली लिग्नाइट कॉर्पोरेशन के लिए भी एक फोकस्ड सब्सिडरी बने और 10 GW एनर्जी का इसमें टारगेट रखा गया है।
उहाँले भन्नुभयो, एनटीपीसी र एनजीईएललाई दिइएको यस वृद्धि प्रतियोजनबाट देशमा नवीकरणीय ऊर्जा प्रतियोजनाहरूको त्वरित विकासमा सहयोग मिल्नेछ। मन्त्रीमण्डलीय समितिले केन्द्रीय सार्वजनिक क्षेत्रका नवरत्न कम्पनीहरूमाथि लागू विद्यमान निवेश दिशा निर्देशबाट एनएलसी इण्डिया लिमिटेड एनएलसीआईएललाई पनि विशेष छुट स्वीकृति दिएको छ। सूचना तथा प्रसारण मन्त्री श्री वैष्णवले भन्नुभयो, यस निर्णयबाट एनएलसीआईएलले आफ्नो पूर्ण स्वामित्व भएका सहायक कम्पनी एनएलसी भारत नवीकरणीय लिमिटेडमा 7,000 करोड रुपियाँको निवेश गर्न सक्नेछ। उहाँले भन्नुभयो, यस छुटको उद्देश्य वर्ष 2030 सम्म 10 गिगावट नवीकरणीय ऊर्जा क्षमता विकसित गर्ने एनएलसीआईएलको महत्वाकांक्षी लक्ष्य पूरा गर्नु हो। श्री वैष्णवले भन्नुभयो, भारतले हरित ऊर्जा क्षमतामा 50% लक्ष्य पार गरेको छ र भारत COP26 अन्तर्गत आफ्नो प्रतिबद्धता पूरा गर्ने दिशामा छ। दिल्ली पुलिसले शहरको पालम क्षेत्रबाट 5 जना अवैध बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। पुलिसका अनुसार पक्राउ परेकाहरूमा 3 जना पुरुष र 2 महिला सामेल छन्। पुलिसले भनेको छ, यी सबै अवैध बंगलादेशी नागरिक वर्ष 2017 देखि देशमा बिना दस्तावेज रहँदै गरेका थिए। उनीहरूबाट बंगलादेशको पहिचान पत्र पनि जफ्त गरिएको छ। पुलिसले भनेको छ, उनीहरूलाई केही अवैध बंगलादेशी प्रवासी पालम गाउँ क्षेत्रमा घुमिरहेको जानकारी प्राप्त भएको थियो। सूचनामाथि कार्यवाही गर्दै पुलिसले संदिग्ध व्यक्तिहरूसित सम्पर्क गरेर उनीहरूबाट पहिचान दस्तावेज माग्नका साथै गहन सोधपूछ गर्यो। राष्ट्रिय मानवाधिकार आयोगले बिहारको पूर्णियामा एउटा परिवारका 5 सदस्यलाई जादुटुना गरेको सन्देहमा जिउँदै जलाएर मारिएको मामिलामा राज्यका मुख्य सचिव र पुलिस महानिदेशकलाई नोटिस जारी गरेको छ। यस घटनाको बारेमा मीडियाको समाचारको स्वतः संज्ञान लिँदै आयोगले 2 सप्ताहभित्र विस्तृत रिपोर्ट मागेको छ। आयोगले भनेको छ, यदि समाचार सही हो भने यो मानवाधिकारको उल्लङ्घन गम्भीर मामिला हो। आयोगले राज्य सरकारलाई निर्देश दिँदै भनेको छ, 16 वर्षका ती नानीलाई उचित मार्गदर्शन र सुरक्षा दिइनुपर्छ जो पीड़ित परिवारका एकमात्र जीवित सदस्य र घटनाका प्रत्यक्षदर्शी हुन्। यसै क्रममा राष्ट्रिय मानवाधिकार आयोगले दिल्ली र ग्रेटर नोएडामा 2 जना साना नानीहरूको डुबेर भएको मृत्युको मामिलामाथि स्वतः संज्ञान लिएको छ। यी दुवै घटना 7 जुलाई 2025 भएका थिए। आयोगले भनेको छ, यी घटनाहरूमा प्रशासनको लापरवाही देखिन्छ। दिल्लीको घटनामा भनिएको छ, 1 जना 4 वर्षका नानी उत्तर पश्चिम जिल्लाको महेन्द्रा पार्क क्षेत्रमा खुल्ला नालीमा झर्दा मृत्यु भयो। यी मामिलालाई गम्भीरताका साथ लिँदै आयोगले दिल्ली मामिलामा मुख्य सचिव, पुलिस आयुक्त र नगर निगमका आयुक्तलाई नोटिस जारी गरेको छ। ग्रेटर नोएडा घटनाको सम्बन्धमा गौतम बुद्ध नगरका पुलिस आयुक्त र ग्रेटर नोएडा विकास प्राधिकरणका अध्यक्षलाई नोटिस पठाइएको छ। आयोगले सबै अधिकारीहरूलाई 4 सप्ताहभित्र विस्तृत रिपोर्ट बुझाउने निर्देश दिएको छ। आयोगले भनेको छ, रिपोर्टमा यो पनि बुझाइनुपर्छ कि यस्ता घटनाहरूको रोकथामका लागि कस्तो पहल गरिएको छ। कपडा मन्त्री गिरिराज सिंहले टोकियोमा एउटा वैश्विक कपडा केन्द्रका रूपमा भारतको क्षमतामाथि चर्चा गर्नुभयो। श्री सिंहले जापान यात्राको दोस्रो दिन प्रमुख जापानी कम्पनीहरूसित धेरै उच्च स्तरीय बैठक गर्नका साथै 16 इण्डिया ट्रेड फेयर 2025 को उद्घाटन गर्नुभयो। यो मेला भारतीय कपडा निर्यातहरूका लागि जापानी खरिदकर्ताहरूसित सोझै जोडिने सबैभन्दा ठूलो मञ्चहरूमध्ये एउटा हो र यसबाट द्विपक्षीय कपडा व्यापार अझ दरिलो हुने आशा गरिएको छ। विदेश राज्य मन्त्री पवित्रा मार्गरेटा 18 देखि 22 जुलाईसम्म अफ्रिकाको लेसोथोको इस्वातिनी र 23 देखि 25 जुलाईसम्म दक्षिण अफ्रिकाको आधिकारिक यात्रामा जानुहुनेछ। श्री मार्गरेटाले यस अवधि इस्वातिनीका राजा मस्वाती तृतीय र प्रधानमन्त्रीसित भेट गर्नुहुनेछ। उहाँले इस्वातिनीका विदेश मन्त्रीसित बैठकमा आपसी हितका मुद्दामाथि चर्चा र द्विपक्षीय सम्बन्धको प्रगतिको समीक्षा गर्नुहुनेछ। श्री मार्गरेटाले भारतीय प्रवासीहरूसित पनि भेट गर्नका साथै इस्वातिनीमा भारतको विकास साझेदारी पहललाई उजागर गर्ने कार्यक्रममा भाग लिनुहुनेछ। क्रिकेट खेलमा इङ्ल्याण्डको महिला टोली समाचार लेखुन्जेलसम्ममा 27 ओभरमा 4 विकेट गुमाएर 122 रनमा खेलिरहेछ। भारत विरूद्ध भइरहेको 3 खेलको एक दिवसीय श्रृङ्खला अन्तर्गत यो पहिलो खेल हो जुन भारतीय समयअनुसार अहिले साँझ 5:30 देखि साउथ हेम्पटनको रोज बोल स्टेडियममा भइरहेछ। यो यस वर्षको अन्तमा घरेलु मैदानमा हुने आगामी एक दिवसीय विश्वकपका लागि भारतको तयारीको शुरूआत हो। हरमनप्रीत कौरको अगुवाईमा भारतले इङ्ल्याण्डमा आफ्नो पहिलो टी20 श्रृङ्खला अन्तर्गत पाँचवटा म्याचको प्रतियोगिता 3-2 जितेर आत्मविश्वासका साथ 50 ओभरको प्रारूपमा प्रवेश गर्यो। एक दिवसीय श्रृङ्खलाको दोस्रो खेल शनिबार लन्डनको लर्ड्समा खेलाइनेछ, जसपछि यस महिनाको 22 तारिक चेस्टले स्ट्रीटमा अन्तिम एक दिवसीय खेल खेलाइनेछ। अन्तमा प्रमुख समाचार पुनः एकपल्ट। केन्द्रीय मन्त्रीमण्डलद्वारा सुभाषु शुक्लाको अन्तरिक्ष यात्राको सराहनामाथि प्रस्ताव पारित। आर्थिक मामिला मन्त्रीमण्डलीय समितिद्वारा एनटीपीसीको अधिकारमा वृद्धि। दिल्ली पुलिसद्वारा 5 अवैध बंगलादेशी पक्राउ। राष्ट्रिय मानवाधिकार आयोगद्वारा 5 सदस्यलाई जलाएर मारिएको घटनामा अधिकारीहरूलाई नोटिस जारी। अनि भारत र इङ्ल्याण्ड बीच एक दिवसीय श्रृङ्खलाको पहिलो खेल जारी। समाचार पूरा भयो।